नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 17 गते मंगलबार, चैत शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 31 मार्च सन् 2026, नेपाल सम्बत 1146, आज चौलाथ्व 13। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। सांसदसँग प्रधानमन्त्री, सुशासन पहिलो प्राथमिकता शीर्षकमा गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेश र कर्णाली प्रदेशका प्रतिनिधि सभा सदस्यसँग तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार उहाँले दुवै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टा छुट्टै छलफल गर्नुभएको हो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा सुझाव माग्नुभयो। सांसदहरूले सुझाव राखेपछि उहाँले सरकारको पहिलो प्राथमिकता सुशासन रहेको प्रश्न पार्नुभयो। उहाँले आवश्यकताका आधारमा सबै जिल्लामा समान रूपमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो। उहाँले कर्णालीलाई न्याय हुने गरी बजेट विनियोजन गर्ने र पहिलो एक वर्ष शासकीय सुधारमा अधिकतम ध्यान दिने बताउनुभयो। बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व उपसभामक इन्दिरा राणा मगरले प्रधानमन्त्री शाहले क्षेत्रगत सुझाव माग्नु भएको बताउनुभयो। उहाँले बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सड़कको स्तरोन्नति, पुल निर्माण सहित समग्र विकास आयोजनामा केन्द्रित भएर सुझाव दिएको बताउनुभयो। उहाँले भन्नुभयो, सबै सांसदले आफ्नो क्षेत्रका आधारभूत समस्या राख्नुभयो। प्रधानमन्त्रीले महानगरमा हुँदा जस्तो तत्कालै बजेट दिएर काम गर्न नसके पनि तत्कालै गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढ़ाउने बताउनुभयो। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले सोलुखुम्बुको सड़क यातायात, हवाई सेवा, पर्यटन क्षेत्रका समस्या सहित पूर्वाधार विकासका सन्दर्भमा सुझाव राखेको बताउनुभयो। समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धिकरणको अनुसन्धान कसरी हुन्छ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानमा तानिएका शीर्ष नेतामध्ये पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सपरिवार विदेशमा हुनुहुन्छ। शंका गरिएको व्यक्ति विदेशमा भए पनि अनुसन्धान नरोकिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। देउबाका स्वकीय सचिव समेत रहेका भतिज भानु देउबाका अनुसार पूर्व प्रधानमन्त्री देउबा र पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा दुवै हङकङमा हुनुहुन्छ। उहाँहरू सिंगापुर हुँदै हङकङ पुग्नु भएको हो। उहाँहरू उपचारका क्रममा हङकङमा हुनुहुन्छ। भानुले भन्नुभयो, पूर्व प्रधानमन्त्रीको बिहीबार फलोअप छ। पूर्व मन्त्री पनि दुवै घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उतै हुनुहुन्छ। देउबा दम्पतिका छोरा जयवीर पनि विदेशमा हुनुहुन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देउबा दम्पतिसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्व मन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान गरिरहेको छ। खड्का अनुसन्धानकै लागि आइतबार पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा पछिल्लो समय विभागले सीआईबीको सहयोग लिइरहेको छ। सीआईबी प्रमुख एआईजी मनोज केसीले अनुसन्धान अवधिभर आरोपित व्यक्ति उपस्थित नभए वा पक्राउ नपरे कानून र यसअघि अपनाइएका विधि एवं प्रक्रिया अनुसार अघि बढ़ने बताउनुभयो। अनुसन्धानमा रहेको व्यक्तिलाई पक्राउ गर्नै पर्ने अवस्थामा फेला नपरे कूटनीतिक र इन्टरपोल लगायत संयन्त्रको सहयोग लिन्छौ। अहिले भइरहेको अनुसन्धानमा पनि त्यही हुन्छ, उहाँले भन्नुभयो। 24 भदौमा प्रदर्शनकारीले देउबा दम्पतिमाथि हातपात पनि गरेका थिए। त्यो दिन उनीहरूलाई सेनाले उद्धार गरी अस्पताल पुर्याएको थियो। केही साता अस्पतालमा बसेका देउबा दम्पतिले 3 असोजमा नयाँ राहदानी बनाउनु भएको थियो। निवासमा आक्रमण हुँदा देउबा प्रतिनिधि सभा सदस्यका रूपमा सार्वजनिक ओहदामा हुनुहुन्थ्यो भने आरजू परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। दुवैका नाममा 2079 कूटनीतिक राहदानी जारी भएको थियो। दुवैको कूटनीतिक राहदानी जलेको बताइएको थियो। नयाँ साधारण राहदानी बनाए लगत्तै उनीहरूले थाइल्याण्डको भिसा लिएका थिए। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै खाड़ी युद्धले नेपालको 40% रेमिट्यान्स जोखिममा शीर्षकको खबर लिँदैछौ। पश्चिम एशियामा युद्धका कारण समग्र सुरक्षा व्यवस्था खलबलिँदा झण्डै आधा रेमिट्यान्स प्रभावित हुने देखिएको छ। कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, यूएई र ओमानमा जारी तनाव लम्बिँदा पर्यटन, व्यापार र वैदेशिक रोजगारीमा समेत सीधा असर पर्ने भएको छ। अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाड़ी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ। इरानी हमलाका कारण खाड़ी क्षेत्रको वातावरण त्रस्त छ। रोजगारी, व्यापार व्यवसाय र आम सर्वसाधारणको दैनिकी खलबलिएको छ। युद्धको तनाव झेलिरहेको पश्चिम एशियामा करिब उन्नाइस लाख नेपाली श्रमिक छन्। रोजगारीका लागि हरेक वर्ष विदेशी नै 7 लाख नेपाली मध्ये करिब 65% अर्थात 4.5 लाखको गन्तव्य खाड़ी मुलुक हुने गरेको छ। इरानी हमलामा परेर हालसम्म 1 जना नेपाली श्रमिकको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। दिनहुँ हुने मिसाइल आक्रमणले नेपाली कामदार त्रासमा छन्। यसरी हेर्दा पश्चिम एशियामा जारी युद्धका कारण मानवीय क्षति समेत बिहोरिसकेको नेपालले रेमिट्यान्स आप्रवाहमा हुने अवरोधका कारण आगामी दिनमा समग्र अर्थतन्त्रमै धक्का बिहोर्ने जोखिम पनि बढ़ेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालभित्र नै कुल रेमिट्यान्सको करिब 40% हाराहारीमा खाड़ी क्षेत्रबाट आउने गरेको छ। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा संसदीय दलमै अल्पमतमा थापा, शेखरले साथ नदिए देउबा समूहलाई चिट्ठा शीर्षकको खबर प्रकाशित छ। प्रतिनिधि सभा निर्वाचन लगत्तै महाधिवेशनको पुरानो विवाद बल्झिँदै जाँदा नेपाली कांग्रेस अन्ततः फूटको संघारमा पुगेको छ। कांग्रेस विशेष महाधिवेशन र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले औपचारिक रूपमै समानान्तर गतिविधि थालेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र 14 महाधिवेशनबाट निर्वाचित कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको केन्द्रीय समितिसँगै नेता शेखर कोइराला निकटको अर्को समूह समेत समानान्तर गतिविधिमा जुटेका छन्। थापा विशेष महाधिवेशनबाट सभापति हुनुभएको थियो भने 14 महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले जेएनजी आन्दोलनपछि राजीनामा दिएर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो। निर्वाचनमा साम्य भएको समानान्तर गतिविधि कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउसँगै झन बढ्दै गएको छ। पार्टीभित्र समानान्तर गतिविधि हुन थालेपछि सभापति थापा तनावमा हुनुहुन्छ। खासमा उहाँको तनावको कारण पार्टीभित्रको समानान्तर गतिविधिका साथै संसदीय दलमा अल्पमतमा पर्नु पनि हो। प्रतिनिधि सभामा कांग्रेसको 38 र राष्ट्रिय सभामा 25 सीट छ। संघीय संसदमा देउबा समूहको स्पष्ट बहुमत छ। संघीय संसदमा प्रतिनिधित्व गरेका 63 मध्ये देउबा, कोइराला समूहमा 45 जना छन्। सभापति थापा समूहका 18 जना छन्। प्रतिनिधि सभाको 38 सीटमा देउबा र कोइराला समूहका 22 सांसद छन् भने थापा समूहका 16 जना मात्रै छन्। देउबासँग 15 र कोइरालासँग 7 सांसद छन्। एजेण्डामा हाल देउबा र कोइराला एउटै समूहमा छन्। संसदीय दलको नेताका लागि निर्वाचन भएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस अल्पमतमा पर्ने भएका कारण सभापति थापा तनावमा हुनुहुन्छ। कोइराला समूहका सांसदले साथ दिएको अवस्थामा मात्र थापा पक्षका सांसद प्रतिनिधि सभामा संसदीय दलको नेता बन्नुहुनेछ। यो प्रसंगलाई आजको राजधानी दैनिकले प्रकाशन गरेको छ। कर्मचारी तन्त्रमा आमूल शल्यक्रिया शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौं। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विद्यमान कर्मचारी संयन्त्रलाई आमूल रूपमा परिवर्तन गर्नुपर्ने निष्कर्षसहित बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका लागि नयाँ प्रशासनिक मोडेल तयार पारेको छ। प्रधानमन्त्री कार्यालयले हालै तयार पारेको सुशासन मार्गचित्र अर्थात सुशासन ब्लूप्रिन्टमा अहिलेको कर्मचारी तन्त्र नागरिकको अपेक्षा अनुसार सेवा लिन नसकेको, परिणाममुखी बन्न नसकेको, सदाचारिताको अभाव देखिएको, राजनैतिक हस्तक्षेपले थिलोथिलो परेको र प्रविधिसँग तालमेल गर्न नसकेको निष्कर्ष निकाल्दै त्यसको विकल्पमा नयाँ मोडल प्रस्ताव गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा गठित 15 सदस्यीय उच्चस्तरीय समितिले तयार पारेको उक्त प्रारूपले अबको कर्मचारी प्रशासनलाई दक्ष जनशक्तियुक्त स्मार्ट प्रविधियुक्त नागरिक केन्द्रित र परिणाममुखी बनाउने स्पष्ट खाका अघि सारेको छ। प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूका अनुसार यो केवल सामान्य सुधार योजना होइन, विगतदेखि चलिआएको सुस्त जटिल राजनीतिक प्रभावमा परेको र जवाबदेहिता कमजोर रहेको कर्मचारी संयन्त्रलाई नयाँ पुस्ताको अपेक्षा अनुसार पुननिर्माण गर्ने योजना हो। यो खबर आजको नेपाल समाचार पत्रबाट लिएका हौं। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा विपन्न बिरामीका लागि सरकारी र निजी अस्पतालमा 10% शैयाको व्यवस्था, दैनिक 14,000 विपन्नले पाउनेछन् निशुल्क उपचार शीर्षकको खबर प्रकाशित छ, जहाँ लेखिएको छ काठमाडौँ महानगरपालिकाको मेयर हुँदा अस्पतालहरूले कुल शैयाको 10% विपन्न बिरामीको निशुल्क उपचारमा छुट्याउनु पर्ने नियम कड़ाईका साथ कार्यान्वयन गर्नुभएका बालेन्द्र शाह बालेनले प्रधानमन्त्री बनेपछि देशव्यापी रूपमा लागू गर्ने कदम चाल्नु भएको छ। सरकारको 100 दिनका लागि 100 कार्ययोजना भन्दै शनिबार सार्वजनिक गरिएको सूचीमा यो विषय समेटिएको छ। औषधिसहित सम्पूर्ण उपचार निशुल्क हुन्छ, अस्पतालहरूले गर्नुपर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीको भनाई यहाँ समेटिएको छ। उहाँका अनुसार सरकारी अस्पतालमा ऐन कार्यान्वयनमा खासै समस्या छैन, तर अधिकांश निजी अस्पतालले निशुल्क शैया छुट्याएकै छैनन् भने कतिपयले आफन्तको नाम लेखेर बेड खाली नभएको देखाउने गरेका छन्। अब रियल टाइम डेटा र सफ्टवेयरका आधारमा ऐन कार्यान्वयन गर्नुपर्छ। सरकारी होस् कि निजी, कुनै पनि अस्पतालले 10% शैयामा निशुल्क उपचार गराउने बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराउनुपर्छ। बिरामी पक्षलाई किन्न लगाउन मिल्दैन, अस्पतालको फार्मेसीमा छैन भने बाहिरबाट किनेर भए पनि अस्पतालले नै ल्याइदिनुपर्छ। यसैगरी स्वास्थ्य बीमा कार्यक्रमको छुट्टै योजना ल्याइने उपशीर्षकमा खबर अगाडि छ। सरकारले ल्याएको 100 कार्यसूचीमा स्वास्थ्य बीमा कार्यक्रम छैन, तर अब बीमाको आकार र आबद्धता बढ़ाउने गरी सरकारले थप गृह कार्य गरेर मात्र नयाँ प्याकेज ल्याउने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। हाल स्वास्थ्य बीमामा वार्षिक 30 अर्ब हाराहारी खर्च हुने गरेको छ, तर लाभग्राहीले स्वास्थ्य बीमा सहज रूपमा लिन नसकेको गुनासो गर्दै आएका छन् भने बीमा कार्यक्रम पनि धराशायी बनेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले पनि बीमा कार्यक्रम 100 दिनमा व्यवस्थित गर्न नसकिने देखेर नराखिएको हुन सक्ने बताउनुभयो। स्वास्थ्य बीमालाई व्यवस्थित गर्न आवश्यक छ, तर 3 महिनाभित्र बीमामा केही गर्न सकिन्न भनेर अहिले नसमेटिएको होला, उहाँले भन्नुभयो। यसमा ठूलो रकम खर्च भइरहेकाले सरकारले त्यही अनुसार गृह कार्य गरेर केही योजना ल्याउला। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा बैंक खातामा 10 वर्षसम्म निष्क्रिय पैसा कानून बनाएर मात्र सरकारले प्रयोग गर्न सक्छ शीर्षकको खबर प्रकाशित छ। सरकारले बैंक तथा वित्तीय संस्थामा 10 वर्षसम्म निष्क्रिय भएको सर्वसाधारणको निक्षेप राज्य कोषमा लैजाने तयारी गरेसँगै यसका बारेमा बचतकर्ताको चासो बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सार्वजनिक गरिएको सरकारको 100 कार्यसूचीमा निष्क्रिय रकम कोषमा लैजाने उल्लेख छ। कार्यसूचीमा राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूमा को विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने, तथा अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख छ। नयाँ सरकारको यो घोषणासँगै अहिले बचतकर्ताहरूले आफ्नो बचतबारे चासो र संशय व्यक्त गर्न थालेका छन्। सर्वसाधारणको पैसा राज्य कोषमा लैजानका लागि सरकारले पहिले कानूनी व्यवस्था गर्नुपर्ने जानकारहरू बताउँछन्। सरकारले यस्तो रकम अहिले कोषमा हाले पनि बचतकर्ताले दावी गरेको वा मागेको बेला तत्कालै दिन सकिने किसिमको कानून बनाउनुपर्ने विज्ञहरूको धारणा छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा सरकार जाग्दा जनकपुरका माफिया त्रासमा शीर्षकको खबर प्रकाशित छ। जनकपुर धाममा 25 गुठीका करिब 10,000 बिघा जग्गा र सार्वजनिक पोखरीहरू भूमाफियाले अतिक्रमण तथा अवैध बिक्री गरेका छन्। 2062 सालको उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुसार नगरका 49 मध्ये 5 ऐतिहासिक पोखरीहरू पूर्णतया लोप भइसकेका छन्। सरकारले हालै सय बुधे कार्यसूची मार्फत डिजिटल अभिलेख र अवैध कब्जा हटाउने विशेष अभियान घोषणा गरेसँगै जनकपुरका भूमाफियामा त्रास फैलिएको सम्बन्धी यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भारतले नेपाललाई वैशाखदेखि 16 घण्टा मात्रै बिजुली दिने शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतले अप्रेलदेखि अगस्तसम्मका लागि बिजुली आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिएको छ। भारतले 18 चैतदेखि 2 वैशाखसम्म 24 घण्टा, 3 वैशाखदेखि 16 असारसम्म 16 घण्टा र 17 असारदेखि 15 भदौसम्म 24 घण्टा बिजुली दिने गरी नवीकरण गरेको हो। यद्यपि जेठ अन्तिम सातादेखि नेपालले भारत र बंगलादेशमा निर्यात थाल्छ। 2081 चैतमा भारतले पटक पटक गरी 12 र 16 घण्टा बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिँदै आएकामा मंगलबारसम्मका लागि 24 घण्टा नै बिजुली दिँदै आएको थियो। बुधबारदेखि भने नेपाल विद्युत प्राधिकरणले दिनको 16 घण्टा मात्र बिजुली आयात गर्न पाउनेछ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।